नमस्कार, म रविन्द्र सुवेदी। थाहा सञ्चार नेटवर्कको द न्युज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा सञ्चार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। गत फागुन 23 गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए। फैसलापछि नेकपा एमालेभित्र कतिले खुसियाली मनाए भने कतिपयले यो अनपेक्षित फैसलाले चित्त दुखाए। नेकपा एमालेमा यो फैसलापछि जति नै खुसियाली मनाए पनि पछिल्लो समय अध्यक्ष केपी ओली निकटको समूह र वरिष्ठ नेता माधव नेपाल निकटको समूह एकअर्का समूहको अस्तित्व नस्वीकार्दा पार्टी भने कमजोर बन्दै गएको जस्तो देखिन थालेको छ। आवेग र आवेशले गरिएका निर्णयहरूले अब पार्टीले कता लैजाँदैछ? जिम्मेवार को को हुन्? आजको द न्युज प्लस कार्यक्रममा यिनै विषयमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि नेकपा एमालेका नेता जगन्नाथ खतिवडा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। खतिवडाजी, नमस्कार।
नमस्कार,
कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद।
नेकपा एमालेलाई कतातिर लगिँदैछ? नेकपा एमालेलाई कतातिर लैजाँदै हुनुहुन्छ तपाईँहरूले?
नेकपा एमाले नेतृत्वका कारण जता जानु पर्थ्यो त्यता गएन। नेकपा एमाले आज जुन प्रकारको जुन स्वरूपमा जुन लोकप्रियतामा देखिनु पर्थ्यो त्यता गएन। यसैले यसभित्र असल र खराबको बिचमा निकै ठुलो द्वन्द्व अहिले भइरहेको छ। यसका
असल र खराबको बिचमा द्वन्द्व
भइरहेको छ।
हजुर, असल र खराबको बिचमा द्वन्द्व भन्नुभयो नि, असल र खराबको बिचमा द्वन्द्व भएको हो त। पार्टी कार्यकर्ता स्तरसम्मै पनि असल र खराब नचिन्ने अवस्था हो?
नचिन्ने होइन, चिनेर हुन्छ द्वन्द्व।
चिनेर किन खराबको पछाडि लागिरहेछन् कार्यकर्ता?
किन लागिरहेछन्? अब यसका भित्र केही कारणहरू होलान्, अब केही भ्रमहरू होलान्, केही बुझ्न बाँकी होला। मानिसलाई के लाग्छ भने आफूसँग भइरहेको नेताले गल्ती गर्दैन, अर्थात् उसको गल्तीलाई मैले कुनै कारणले छोड्न हुँदैन, अर्थात् यो नै ठिक हो। यस्ता कुराहरूले मान्छेलाई अल्म ल्याइरहेको हुन्छ। तर आज पार्टीभित्र गम्भीर सङ्कट छ, द्वन्द्व छ। यो द्वन्द्वको कारण के हो भन्ने बारेमा बुझाइको आफ्नो विश्लेषण छ। यो चाँडै पर्गिलिँदै जान्छ।
कार्यकर्ता किन लाग्छन् पछाडि? आफ्नो समूहका नेताले जे गरे पनि राम्रो लाग्छ भन्नु भने किन त्यस्तो लाग्छ कार्यकर्तालाई?
होइन, जसलाई पनि लाग्छ, मानिस
प्रलोभनमा पारिएका हुन्छन् अथवा उनीहरूसँग अरू कुनै स्वार्थ लुकेको हुन्छ।
मानिसको के छ भने सबभन्दा पहिले यही नै ठिक हो भन्ने जब मानिसले निर्णय गर्न सक्दैन नि, निर्णय गर्न नसकुन्जेल अलमलमा हुन्छ। निर्णय गर्नु भनेको दो बाटोमा कुन चाहिँ बाटो रोज्ने भन्ने कुरा हो, दायाँ फर्किने या बायाँ फर्किने भन्ने कुरा हो। नफर्किन्जेल मानिस अलमलमा हुन्छ, दायाँ या बायाँ फर्किसकेपछि ऊ आफ्नो बाटो सोझिएर हिँड्नै पर्छ। त्यो मोडबाट आफ्नो दिशातिर बदल्नका निम्ति, जानुपर्ने गन्तव्य यही हो भनेर रोज्नका निम्ति मानिसलाई केही समय लाग्छ। अब यो राजनीतिको प्रक्रियामा के हुन्छ भने उस्तै उस्तै जस्तो लाग्छ, भिन्नता थाहा पाउन मानिसलाई गाह्रो हुन्छ। अब होला होला जस्तो लाग्छ तर त्यो नहुन सक्छ, किनकि काम भनेको कस्तो हुन्छ भने गल्ती जब एक ठाउँमा गरिन्छ त्यो गल्तीलाई छोप्नका निम्ति मानिसले सत्यको सहारा लियो भने सच्याउनेतिर लाग्छ, ठिक बाटोमा हिँडिन्छ। तर अर्को ढाकछोप गर्न थाल्यो भने एउटा गल्तीलाई ढाकछोप गर्न अर्को गल्ती, अनि त्यसलाई ढाकछोप गर्न अर्को गल्ती, जब त्यसलाई यो मेरो प्रतिष्ठाको विषय हो भनेर बनाउन थालिन्छ, झन् गल्ती गर्दै गइन्छ। आज हाम्रा आदरणीय पार्टी अध्यक्ष सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती यही नै हो। गल्तीहरूको ढाकछोप गर्दा गर्दै गल्तीहरूको महासागरमै फसिसक्नु हो, त्यसबाट चुर्लोमा डुब्न मात्र बाँकी छ।
अब अहिले चाहिँ के पार्टीको नेताको कट्टर समर्थक बन्ने कि त्यस्तै विरोधी बन्ने कि ठ्याक्कै अपोजिटमा जाने कार्यकर्ताहरू? हिजो जस्तो ओलीको समर्थकहरू चाहिँ आज माधव नेपालको त्यस्तै समर्थन गर्ने, ओलीको त्यसै गरी विरोध गर्ने, त्यो ठ्याक्कै अपोजिट यो अवस्था।
म यस्तो पाउँछु, के पाउँछु भने माधव नेपालले माधव नेपालसँग जोडिएका कमरेडहरू आज पार्टीभित्र अलिक डेमोक्रेटिक, अलि लोकतान्त्रिक अभ्यासमा छलफल गर्ने, अलि माधव नेपालले नै गरेको गल्तीको पनि आलोचना गर्ने, कमजोरीहरूलाई कोट्याएर देखाउने, यो गरौँ या नगरौँ भन्ने, अब तपाईँले गरेको कामले यो परिणाम आउँछ भनेर भन्ने विश्लेषणका साथ माधव नेपाललाई साथ दिनेहरूको अलिकता इमान्दार नैतिकवान मानिसहरूको पङ्क्ति निकै नै ठुलो छ। अब कमरेड केपी ओलीलाई साथ दिने साथीहरू जो हुनुहुन्छ, मान्छेहरू कुरा नबुझेका मानिसहरू हुनुहुन्न, तर कुरा बुझेर पनि बुझपचाएकाहरू, केपी ओलीले लिएको कुनै निर्णय, उहाँले चालेको कुनै कदममा विरोध गर्न नसक्ने, अगाडि नतमस्तक हुने, मनमनै खुम्चिने घुम्सिने, मनभित्र चाहिँ एकदमै गल्ती बाटोमा हिँड्दैछु भन्ने महसुस गर्ने, अर्को व्यक्तिसँग कुरा गर्दा के गर्ने, गलत बाटोमा त हिँड्यो, उहाँले गरेको कदम ठिक छैन, तर बोल्न सकिँदैन, बोलेर उहाँ टेर्नुहुन्न मान्नुहुन्न भनेर मनमनै एकदमै गुम्सिएर बस्ने, र केपी ओलीले गरेका कदमहरूको विरुद्धमा प्रतिवादको स्रोत उचाल्न नसक्ने मनोवैज्ञानिक रूपले निकै नै पछाडि परिसकेका हुनुहुन्छ उहाँहरू। यस कारण अब प्रवृत्ति, दुईटा प्रवृत्तिको हामीले अलग अलग नेतृत्व गरिरहेछौँ भन्दा हुन्छ। खुला हृदयले छलफल गर्ने कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताको ठुलो जमघट माधव कुमार नेपाल निकटस्थ भएर हामी बसिरहेछौँ भने, कुरा बुझे पनि बोल्न नसक्ने आवाजहीन अथवा वाणीहीन अब कर्तव्यबाट च्युत एउटा ठुलो पङ्क्ति चाहिँ कमरेड केपी ओलीले सम्हालेर हिँड्नुभएको छ।
तर तपाईँले भने जस्तो ठुलै पङ्क्ति छ एउटा समूहमा र एउटा समूहमा धेरै सानो पङ्क्ति छ भन्न चाहिँ अहिले मिलिहाल्दैन होला, यो स्वीकार गर्न अलि नसकिने कुरा रह्यो, किनभने अहिले माधव नेपाल पक्षमा कतिपय अगाडि खुलेका व्यक्तिहरू पनि फेरि केपी ओली पक्षमा खुल्दै गइरहेका छन्। तपाईँले भनेको जस्तो डेमोक्रेटिक त्यहाँभित्र सिस्टम थियो भने त्यो पद्धति नेपाल निकट बैठकहरूमा त्यो हुन्थ्यो, उनीहरूको आवाज मुखरित गर्न सकिन्थ्यो भने अहिले फेरि त्यो समूह छोड्दै केपी ओली समूहमा हामी तल फर्क्यौँ भन्दै जानेहरूको संख्या पनि बढिरहेछ, किन रहेछ त्यस्तो?
रविन्द्रजीले व्यक्तिको कुरा गर्नुभयो, व्यक्ति जता पनि जान सक्छ, पग्लन सक्छ, व्यक्तिको स्वार्थहरू हुन्छन्, व्यक्तिको विश्लेषणको एउटा सीमा क्षमता हुन्छ, यसले गर्दा व्यक्ति यता र उता जानुलाई धेरै ठुलो महत्त्व दिएर समग्र प्रवृत्तिको लाई खुम्च्याउने कुरा त त्यसलाई सङ्कुचित गर्ने कुरा राम्रो होइन। मुख्य कुरा के हो भने हामी कुन कुन प्रवृत्तिको रक्षा गर्दैछौँ त, कमरेड केपी ओलीले आज मुलुकमा के खालको संस्कृति निर्माण गरिरहनु भएको छ यसबाट तपाईँहरू बुझ्न सक्नुहुन्छ। तपाईँ मिडियाकर्मी हुनुहुन्छ, तपाईँप्रतिको धारणा र त्यहाँ कस्ता मिडियाकर्मी उत्पादन गर्न खोजिरहनु भएको छ, बिल्कुल चाकरी गर्ने स्तुतिगान गायकहरू, पित पत्रकारिता गर्नेहरू, ती व्यक्तिहरू भए जति धेरै आहा प्रधानमन्त्री त साह्रै राम्रो गर्नुभएको छ, पार्टी अध्यक्ष यति यहाँभन्दा राम्रो पाइँदैन, केपी ओली बा जिन्दाबाद, आई लभ यु केपी ओली, ऊ उहाँलाई यस्ता प्रकारका मानिसहरू चाहेपछि तपाईँ कस्तो समाज निर्माण निर्माण गर्नुहुन्छ, म तपाईँलाई त्यहाँ चाहिँ यही कुरा तपाईँलाई नै सोध्न चाहन्छु। एकछिनलाई मान्नुहोस्, त्यो कुलमान घिसिङ भन्ने पात्रले नेपाल विद्युत प्राधिकरणमा नेपालको ऊर्जा क्षेत्रमा यसलाई व्यवस्थापन गर्ने ठाउँमा निकै ठुलो सफलता प्राप्त गरेका थियो। अब एक्लैले सफलता प्राप्त गर्दैन, एउटा टिम परिचालन गर्ने उसले राम्रै प्रशासनिक नेतृत्व गरेका थिए भन्ने कुरो सिङ्गो करोडौँ नेपालीलाई थाहा छ। तर कुलमान घिसिङलाई जस दिन नसक्ने र उसको लोकप्रियतामाथि ईर्ष्या गरेर कुलमान घिसिङलाई बाधा पुर्याउने कमरेड केपी ओलीको आफै प्रतिवाद गरेर उत्रने उहाँको जुन शैली हो, यसले कस्तो प्रकारको जस अबजसको प्रणाली, कस्तो प्रकारको मूल्याङ्कनको प्रणाली स्थापित गर्दै हुनुहुन्छ भन्ने तपाईँलाई मैले एउटा उदाहरण दिएँ। ओम्नी समूहले बदमासी गरे गरेन यो कोरोना भ्याक्सिन अथवा यो कोरोनाको चाहिँ औषधिहरू ल्याउने कुरामा, गल्ती गरे गरेन आफ्नै ठाउँमा, प्रधानमन्त्री जस्तो मानिसले गल्ती गरेको छैन भनेर पुरै प्रतिवाद गरेर उत्रिनु पर्ने हो कि छानबिन गर्नुपर्ने हो, उहाँ कस्तो संस्कार प्रशासन चलाउँदै हुनुहुन्छ, मैले यो केही सामान्य उदाहरण दिएको थिएँ, तर धेरै पचासौँ उदाहरणहरू छन्। यसकारण संस्कृति निर्माण गर्ने कुरामा केपी ओलीको योगदान भनेको म बाहेक अरूलाई मान्दै नमान्ने, म चाहिँ महादेव हुँ, शिव हुँ, सबैभन्दा ठुलो ब्रह्म विष्णु महेश्वर सबैको एउटै परम ब्रह्मस्वरूप मै हुँ, मैले जे गरेँ त्यही हुन्छ, अरू सबै फुच्चा फाची हुन्, त्यस कारण अरूलाई पनि मान्ने, अरूलाई पनि प्रशंसा गर्ने, अरूको पनि राम्रो कुराको मूल्याङ्कन गर्ने, यी संस्कृति उहाँले निर्माण गर्न खोजेको संस्कृति होइन, यो कुरा हाम्रा हरेक व्यवहारबाट हामीले देखिरहेछौँ।
ठिक छ, अब अहिले चाहिँ जे भइरहेको छ नेकपा एमालेभित्र, ओलीले कारवाही गरेको गरी गर्ने त्यही कजमा चाहिँ नेपाल समूहले समानान्तर गतिविधि गरिरहने, फेरि त्यही कज देखाएर ओलीले कारवाही गर्ने यो प्रक्रिया दोहोरिरहने, कार्यकर्ता होइन तपाईँहरूका शुभेच्छकहरूको मनमा चाहिँ के कुरा खेलिरहेको होला यति बेला भन्ने त तपाईँहरूले सोच्नुहुन्छ होला नि।
अब हेर्नुहोस्, यो कारवाहीको प्रसङ्ग कस्तो हो भने कारवाही आफैमा पूर्वाग्रहपूर्ण जागतिपूर्ण आदि छँदैछ, अवैधानिक छँदैछ। अहिले उहाँले महाधिवेशन आयोजक कमिटीको अध्यक्षको रूपमा उहाँ हुनुहुन्छ, त्यो उहाँ नै अवैधानिक हुनुहुन्छ त्यस अर्थमा, किनकि हाम्रो विधानले महाधिवेशन आयोजक कमिटी बनाउने भन्ने थिएन, छैन, व्यवस्था छैन, तर उहाँ त्यसैको अध्यक्ष छु भन्दै हुनुहुन्छ। त्यहाँ उहाँले मानिसहरूको सङ्ख्या जसरी थप्नु भएको छ त्यो कमिटी नै अवैधानिक छ। त्यस कारण उहाँले वैधानिक बाटो छोडेर आफ्नो स्वेच्छाचारिताको आफ्ना ध्येयहरू पुरा गर्नको निम्ति उहाँले गरेको सम्पूर्ण कामहरू अवैधानिक छन्। हामी सङ्गठन पार्टी यसका मूल नीति र सिद्धान्तलाई बचाउनको निम्ति जे जति कोसिस गऱ्यौँ त्यो कोसिस गरेका कारणले उहाँलाई झन् ठुलो जलन पैदा भयो र हाम्रो गतिलाई निश्चेज गर्नका निम्ति उहाँलाई कारवाहीको सहारा लिनुभयो। यो कारवाही उहाँको एउटा अन्तिम अस्त्र जस्तै हो, पार्टीको पार्टीभित्रको हिसाबले अन्तिम अस्त्र हो। उहाँले एक होइन लाखौँ कारवाही गर्नुहोस्, जब कारवाहीसँग हामीलाई डर छैन, हामी पार्टीलाई जोगाउनको निम्ति कमरेड केपी ओलीले पार्टीलाई समाप्त गर्दै हुनुहुन्छ, कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा लाँदै हुनुहुन्छ, उहाँ दक्षिणपन्थी साँठगाँठ षड्यन्त्रबाट हिँडिरहनु भएको छ, उहाँको चिन्तन प्रवृत्ति कम्युनिस्ट छैन भन्ने निष्कर्षमा हामी पुग्यौँ। त्यो पुगिसकेपछि केपी ओलीको कारवाही हामीलाई कुनै सामान्य खेल जस्तो, खेलभित्र आइरहने कुनै नियम जस्तो लाग्न थालेको छ। यसकारण उहाँले कारवाही गरि नै रहनुहुनेछ, ज्यादती गरि नै रहनुहुनेछ, कम्युनिस्ट आन्दोलनप्रति घृणा फैलाउने काम गरि नै रहनुहुनेछ, कार्यकर्ताहरूप्रति द्वेष राखेर काम गरि नै रहनुहुनेछ। अब यसलाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ।
तपाईँले जसरी यहाँनिर म थोरै जोडेँ, तपाईँले जसरी भन्नु भने यो कारवाही चाहिँ एउटा सामान्य प्रक्रिया जस्तो मात्रै लाग्न थाले छ बारम्बार दोहोरिराख्दाखेरि भन्ने पनि तपाईँको एउटा अनुभूति रह्यो, र अर्को चाहिँ के भने उहाँले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँदै हुनुहुन्छ पनि भन्नुभयो, यो दुईवटा बिचको भेद छ नि, यो भेद त डर लाग्दो छैन?
यो तपाईँले भेद देख्नुभयो, यो त मेल छ यसमा।
जस्तो अब कम्युनिस्ट आन्दोलनलाई उहाँले कमजोर बनाउँदै जानु भएको छ भन्ने हो भने त तपाईँले सामान्य रूपमा लिन्छौँ भन्न त मिल्दैन। होइन,
तपाईँले यसलाई ठिक ढङ्गले मैले बुझाउन सकिनँ होला। कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने दिशामा दौडिरहेको मानिसले देखिएको, नजरमा देखिएका असल कम्युनिस्ट आन्दोलनका मानिसहरूलाई कारवाही गर्छ, निष्कासन गर्छ, उसको चाहिँ तेजोवध गर्न खोज्छ, व्यक्तित्व गिरावटमा कोसिस गर्छ भने त्यसलाई उहाँको मिसन अनुसार सामान्य त्यही दिशामा जाने नै हो उहाँ जस्तो मान्छेले। त्यसकारण उहाँको दिशामा यो सामान्य प्रक्रियाको रूपमा अगाडि बढ्छ। यो सिङ्गो पार्टीभित्र यति नै पछि भइरहने घटनाक्रमको कारवाही पनि भइरहन्छ, अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गर्छ, त्यसकारण सामान्य हो भन्ने प्रक्रियामा होइन यो कुरा। यो कुरा कम्युनिस्ट आन्दोलनलाई छेद विच्छेद पार्ने मनसायले हिँडेको व्यक्तिहरूले गर्ने यस्तै कदमहरू, त्यसैले उहाँको अन्तिम अस्त्र उहाँले प्रयोग गर्नुभयो भनेर पनि मैले भने।
यसले चाहिँ कम्युनिस्ट पार्टीलाई, आन्दोलनलाई, कम्युनिस्ट आन्दोलन तपाईँहरूले जे भनिरहनु भएको छ त्यसलाई, नेकपा एमालेलाई, अहिलेको राजनीतिक स्थायित्वलाई कमजोर त पार्दै गएको छ नि, होइन र?
निश्चय नै राजनीतिक स्थायित्वलाई कमजोर पारेको छ, र मूलत देशको एकताबद्ध हुँदै गइरहेको कम्युनिस्ट आन्दोलनलाई चाहिँ त्यसलाई विघटनको दिशामा लानको निम्ति, विसर्जनको दिशामा लानको निम्ति, अथवा कम्युनिस्टहरूप्रति अनास्था फैलाउनको निम्ति जनताको आशा भरोसाको केन्द्र भएको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीलाई अब यो आशा भरोसाको केन्द्र रहेन है, यसले सरकार सञ्चालन गर्दा पनि देश जिम्मा लिँदा पनि त्यसलाई ठिक ढङ्गले चलाउन पाएन है, सकेन, यसकारण यो पनि अरूभन्दा उत्तम विकल्प होइन रहेछ भन्नेलाई सामान्यकरण गर्नका निम्ति केपी ओलीका हरेक कदमहरूले दोहोऱ्याइरहेका छन् त्यो दिशा।
अब उहाँ त शक्तिमा हुनुहुन्छ, गल्ने जस्तो पनि देखिनुहुन्न, उहाँका हरेक कदमहरू त्यही खालले अगाडि बढिरहेका छन्। तपाईँहरूलाई पनि लाग्छ कि कम्युनिस्ट आन्दोलन कमजोर भइरहेको छ, स्थायित्व चाहिँ अब मेटिँदैछ, यस्ता कुराहरू तपाईँहरू पनि सोच्नु भएको छ भने कम्प्रोमाइज गरेर आउने अथवा पार्टीलाई बलियो बनाउनका लागि लाग्ने, जुट्ने, विश्वास लिन सक्ने कसले त, त्यो भूमिका चाहिँ कसले खेलिदिने? अब
यसमा दुई प्रकारका शक्तिको हामीले कुरा गऱ्यौँ, एउटा राज्य शक्ति एउटा निश्चित कानुनी विधि प्रक्रियाद्वारा राज्य शक्तिमा मानिस पुग्छ, त्यही प्रक्रियाबाट केपी ओलीलाई पनि हामीले पुर्यायौँ, उहाँ अहिले त्यो राज्य शक्तिको एउटा निश्चित पदमा विराजमान हुनुहुन्छ, त्यसको दुरुपयोग गर्दै मुलुकलाई उहाँले निचोरिरहनु भएको छ, त्यो शक्ति उहाँको धेरै लामो समय जाँदैन, अर्को टेन्युर अर्को कार्यकाल आउने समयमा संविधानलाई मानेर अगाडि बढ्दा अर्को कार्यकाल आउने समय एकदमै चाँडो आइहाल्छ, चुनाव भइहाल्छ, त्यस पछाडि अरू सबै कुराको किनारा लाग्छ, त्यो नौन्जेल मुलुकले अत्यन्तै ठुलो पीडादायी सङ्कटग्रस्त समयहरू बेहोर्दै जानुपर्छ होला जस्तो लाग्छ एकातिर। अर्को जनताको नैतिक शक्ति अथवा सत्यको शक्ति भन्छु म त्यसलाई, त्यो सत्यको शक्ति अलिकता थिचिएको दबिएको ओझेलमा परेको जस्तो जसलाई लाग्छ, तर अन्तत जित्ने सत्यले हो। यसकारण आज हामीले कम्युनिस्ट आन्दोलनमा प्रतिनिधित्व गरेको शक्ति सत्य हो, विधि विधान नैतिकता अनुशासन र आदर्शको हिसाबमा पार्टीलाई चलाउनु पर्छ भनेर हामीले भनेको सत्यको शक्ति हो। तर अहिलेको तडक भडक एकछिनका लागि झिलिमिली उज्यालो यो निम्न लागेको बत्तीको भुलुक्क झुलुक्क देखिने उज्यालो जस्तो शक्ति चाहिँ केपी ओलीले राज्य सत्ताको शक्ति दुरुपयोग गरिरहनु भएको छ। यसकारण सत्य र शक्तिको बिचमा भइरहेको आजको सङ्घर्ष, माधव नेपाल र केपी ओलीले प्रतिनिधित्व गरेका दुईटा प्रवृत्ति बिचको सङ्घर्षको रूपमा रूपान्तरित भइरहेको छ।
अब तपाईँहरू एक ठाउँमा हुनका लागि अथवा तपाईँहरू पछि भनौँ न निर्वाचनमा जाँदाखेरि कुन नैतिक शक्ति त लिएर जानुपर्छ, आफूलाई परीक्षण गर्नका लागि पनि पार्टीभित्रको एउटा पार्टीको महाधिवेशनले तपाईँहरू कस्तो हो भन्ने कुराको परीक्षण हुँदैन, जनतामा परीक्षण हुने भनेको निर्वाचनमै जाने हो, प्रतिनिधि सभा निर्वाचन अथवा स्थानीय तहको निर्वाचनमा। त्यतिखेर जानका लागि पनि अहिलेदेखि नै केही न केही कम्प्रोमाइज गरेर पार्टीलाई बलियो बनाउँदै लैजाने दिशामा चाहिँ कसले बढी भूमिका खेल्नुपर्ने हो? तपाईँले भनेको जस्तो ओली मात्रै सचिनुपर्ने हो भनेर जसरी भन्नुभएको छ त्यो मात्रै हो त?
ओली मात्रै सचिनुपर्छ भनेर मैले कहाँ भनेर?
होइन, तपाईँले यो शब्द प्रयोग नगरे पनि कमजोरी उहाँका देखाउँदाखेरि उहाँले जति कमजोरी गर्नुभएको छ।
तपाईँ हामीले एउटा छलफल गरौँ, प्रमुख व्यक्ति मूल अभिभावक पार्टीका अध्यक्ष अथवा प्रधानमन्त्री जे भएको भए पनि सफलताको जस अफ जसको सबभन्दा पहिलो पात्र पार्टी अध्यक्ष नै हुन्छ अथवा प्रधानमन्त्री नै हुन्छ। यसलाई सफल बनाउनको निम्ति सबभन्दा पहिलो परिचालक अथवा सम्पूर्ण कार्यकर्ताहरूको जनताहरूको समर्थन र विश्वास लिने सबभन्दा पहिलो कदम चाल्ने योजनाकार पनि त्यही पार्टी अध्यक्ष तथा प्रधानमन्त्री नै हुन्छ। मुलुकलाई कुन दिशामा लानुपर्छ, यसको लोकतन्त्र यसको समाजवादी चरित्रलाई कसरी जोगाउनुपर्छ भन्ने कुराको पहिलो अभियन्ता पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष नै हुन्छ। यो कुरा त तपाईँ पनि मान्नुहुन्छ कि प्रथम व्यक्तिको दायित्व अरूको भन्दा विशेष हुन्छ, त्यस कारण उही विनम्र हुनुपर्छ। फलेको वृक्षको आगो नझुकेको कहाँ छ र भन्ने एउटा कविता जस्तै, फलेको वृक्षको आगो अथवा प्रधानमन्त्री पद पार्टी अध्यक्ष पद यो पदले सुशोभित एउटा वृक्ष हो भने यसमै लचकता हुनुपर्छ भन्ने त हामी दुनियाँ सबैले हाम्रो संस्कृति परम्परा सबैले मान्दछ। यसकारण उहाँले पहिलो कदम अगाडि सार्नुपर्छ। एकछिनका लागि सम्झनुहोस्, पार्टी एकीकरण पार्टी विभाजित भयो, सर्वोच्च अदालतले अलग अलग बनाइदियो, अलग अलग बनाइदिइसकेपछि विगतमा पनि एमाले कालमा पनि केपी ओलीसँग हाम्रो अन्तर्विरोध त छँदै थियो, उहाँका कार्यशैलीप्रति हामी असन्तुष्ट छँदैथ्यौँ, नेकपा कालमा पनि छँदै थियो। जब दुईटा अलग भयो पार्टी, केपी ओलीको पहिलो कर्तव्य के थियो भने हामी सबै खुसी नै भयौँ एक प्रकारले, किनभने पार्टी हिजोको अलग भयो, सर्वोच्चले गर्यो, फैसला मान्न बाध्य भयौँ। अब यो कुरालाई स्वागत गर्दा केपी ओलीले माधव नेपाल झलनाथ खनाल लगायतका नेताहरू अथवा हिजोका स्थायी कमिटीका सदस्यहरूलाई बोलाएर कमरेडहरू हिजो जे भयो मैले पनि केही जानी नजानी गल्ती गरेँ होला, तपाईँहरूले गर्नुभयो होला, बिर्सौँ, अब नयाँ चुनौतीको सामना गर्नुपर्छ, त्यस कारण एक भएर अगाडि बढौँ। अब म पनि प्रधानमन्त्री अध्यक्ष भएर बसिरहेछु, मैले के सच्याउनुपर्छ तपाईँले के सच्याउनुपर्छ छलफल गरौँ भनेको भए यहाँभन्दा राम्रो उदात्त भावनाले गरिएको नेतृत्वहरू केही हुन्थ्यो त? तर उहाँ त थपक्क त्यहाँबाट फर्केर एकाएक कुनै दिन बिहानै केन्द्रीय कमिटीको नामको कुनै एउटा बैठक बोलाएर अरूलाई निषेध गर्न समाप्त गर्न जबरजस्त मानिसहरू थप्न लाग्नुभयो जुन विधान कानुन विधिले मान्दै मान्दैन, त्यो देखिँदै देखिँदैन। त यसकारण यसलाई गलत ढङ्गले यसलाई कब्जा गर्ने सोचबाट सबभन्दा पहिलो गल्ती उहाँले सुरु गर्नुभयो। यसको प्रतिक्रिया स्वरूप हामीले के गर्यौँ भने संसदीय दलको बैठकमा हामी एउटा बैठकमा गएनौँ, किनभने उहाँहरूले गल्ती गर्दै हुनुहुन्थ्यो, यसको विरोध गर्नुपर्थ्यो भनेर गएनौँ। अर्को बैठक उहाँले बोलाउँदा हामी संसदीय दलको बैठकमा सांसदहरूलाई पठायौँ र भन्यौँ निम्न कुराहरू सच्याउनु, तपाईँ संसदीय दल विभाजित छैन, केन्द्रीय कमिटीमा विभाजन भयो, केन्द्रीय कमिटीमा तपाईँले दुरुपयोग गर्नुभयो, यसलाई हामी दलको नेता मानेर तपाईँलाई मान्न आछौँ भनेर उहाँलाई हामीले फेरि सल्लाहको सहमतिको मेलमिलापको हात बढाउनको निम्ति गएर प्रस्ताव गऱ्यौँ। जवाहरलाल खनालले बडो राम्रोसँग व्याख्या गरेर आफ्ना कुराहरू राख्नुभयो, सांसदहरूको प्रश्नोत्तर गरे, तर त्यसको उल्टो झन् उहाँ के गर्दै जानुभयो भने झन् कारवाहीको श्रृङ्खलामा, झन् बेइमानीको श्रृङ्खलामा लाग्दै जानुभयो। यसकारण पहिलो व्यक्ति यदि असल बाटोमा हिँड्यो भने दोस्रा तेस्रा व्यक्तिहरूलाई सधैँभरि नैतिक सङ्कट परिरहेकै हुन्छ, चित्त बुझे पनि नबुझे पनि मनभित्र कुनै कुण्ठा रहेछ भने पनि उसले त्यसलाई सच्याउँछ। अब यस पछाडि मैले गरेको गल्ती म सच्याउँछु, तपाईँले देखाएको म मान्छु, मैले देखाएको तपाईँ मान्नुपर्छ भनेको कुरा मिल्छ, मैले गरेको कुरा चाहिँ सर्वोपरि हो, मलाई तिमी देवत्वकरण गर, मलाई तिमी चाहिँ स्वतन्त्रता कस्तो थियो भने सामान्य नागरिक स्वतन्त्रता होइन, प्रधानमन्त्रीको स्वतन्त्रता होइन, यो स्वतन्त्रता मलाई यो सद्दाम हुसेनको जस्तो स्वतन्त्रता थियो, अरूको स्वतन्त्रता मलाई चाहिएन। अब त्यो मलाई सबै सबभन्दा ठुलो सर्वाधिकार त्यस्तो अधिकार दिएपछि मात्रै तिनीहरू मबाट मिश्रित भएका भावना सोच विचार मसँग अलिकति रस चुहिएका हुन्छन् नि, हो त्यसको चिसोमा तिमीहरू चित्त बुझाएर बस
हजुर। अब हामी अन्ततिर पनि छौँ, जस्तो तपाईँहरूको समानान्तर गतिविधि भइरहेको, समानान्तर सङ्गठन नै निर्माण भइरहेको र अहिले चाहिँ समानान्तर पार्टी कार्यालय सञ्चालनको कुरासम्म पनि आइपुग्दाखेरि यसमा चाहिँ अब एकअर्काको अस्तित्व स्वीकार नगर्ने हो भने दुवै समूहले आफ्नो तरिकाले कारवाही अथवा गतिविधि यो दुइटै गर्ने हो भने साँच्चै के होला भन्ने चिन्ता तपाईँहरूकै शुभेच्छकहरूलाई छ।
यसको एकअर्काको होइन, केपी ओलीले केपी ओली समूहले माधव नेपाल समूहको भन्नु पर्यो, अहिले केपी ओली समूहले माधव नेपालको समूहको उसको राजनीतिक शक्ति क्षमता हैसियत स्वभाव प्रवृत्ति के भन्नुपर्छ होइन, उसको महत्त्व औचित्य हो, यो चिजको अस्तित्वलाई स्वीकार गर्नु भनेको विधि विधान अनुशासनको औचित्यलाई स्वीकार गर्नु हो, कानुन अनुसार पार्टी चलाउँछु विधान अनुसार पार्टी चलाउँछु भन्ने कुरालाई स्वीकार गर्नु हो। त्यो स्वीकार गरेका दिन हामीसँग कुनै ठुलो विवादै बाँकी रहँदैन, अटोमेटिकल्ली मिलिहालिन्छ, सानातिना गल्ती सच्याउँदै जाउँला नि, मैले पनि बोल्दा भन्दा गल्ती गरे होला, अर्काले गल्ती गरे होला, यी सामान्य कुरा हो, तर मूल कुरामा सम्झौता गरिँदैन। के कुरामा गरिँदैन सम्झौता भन्नाले, समग्र नीतिगत कुरा गर्दाखेरि विधान पालना गर्ने कुरामा, पार्टीको अनुशासन पार्टीको सिद्धान्तलाई विचलित गर्ने कुरामा सम्झौता गरिँदैन। सङ्गठनभित्र कुरा गर्ने हो भने सर्वोच्चको फैसलाबाट दुई बनेका अथवा पूर्व एमाले सङ्गठनको 75 जेठ 2 गते र त्योभन्दा अगाडिको सङ्गठनको संरचना सदस्य सङ्ख्या पदाधिकारी जे थियो त्यो अवस्थामा पहिले फर्किनुपर्छ, त्योभन्दा पछाडि गरेको कुरामा सम्झौता गर्न सकिँदैन दुईटा पटकलाई हो। यो दुईटा कुरामा केपी ओलीले हो वास्तवमा लो आउनुहोस् एकचोटि केन्द्रीय कमिटीको बैठक बसौँ छलफल गरौँ, त्यो पुरानो केन्द्रीय कमिटीको नेकपा एमाले हुँदाको पालवाला साबिकको वैधानिक कमिटीको बैठक बसौँ, त्यो सङ्गठनका देशभरिका संरचनाहरूलाई पहिले बिउ जाउँ, त्यस पछाडि थप्नु पर्ला घटाउनु पर्ला मिलाउनु पर्ला अधिवेशन गर्नु पर्ला गरौँ भन्यो भने सजिलै मिल्छ। त्यस कारण दुई प्रकारको एउटा नीतिको बटम लाइन अर्को सङ्गठनको बटम लाइन हो, यो दुईटा कुरा चाहिँ छोड्न सकिन्छ।
हजुर हस्, यो महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
हस् भन्नु नेकपा एमालेका नेता जगन्नाथ खतिवडा, नेकपा एमालेभित्र केपी शर्मा ओली र माधव नेपाल पक्ष, यी दुईटा समूहले एकअर्काको अस्तित्व स्वीकार नगर्दै जाँदाखेरि समानान्तर गतिविधि भइरहेका छन्, कारवाही भइरहेको छ, यसले पार्टीलाई कुन अवस्थामा पुर्याउँछ भन्ने विषयमा रहेर आजको द न्युज प्लस कार्यक्रममा कुराकानी गऱ्यौँ। यससँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।